الحمد لله وكفى والسلام على عباده الذين اصطفى، ما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واذكر اسم ربك وتبتل إليه تبتيلا. وقال رسول الله صلى الله تعالى عليه وسلم: إن الله تعالى قال: الصوم لي وأنا أجزي به، أو كما قال عليه الصلاة والسلام. پچھلی دفعہ یہ موضوع چل رہا تھا، حماز مشائم بنمیم، بہت زیادہ تانے دینے والا حماز. ویل لکل حمزۃ اللمزۃ، حمزہ کو جب زیادہ حمز اور لمز، جس کے اندر حمز زیادہ پایا اس کو حماز کہتے. بہت زیادہ تانہ زنی کرنے والا، تانہ زنی. ایک تو صحیح بات پہ بھی ٹوکنے کا طریقہ ہونا چاہیے، تانا اس کو کہتے ہیں، جو بات اس میں نہ ہو اس کی طرف اس کو شرمندہ کرنا، تانے دینا، یا ہے اور دوسروں کو معلوم نہیں ہے اس کو تانا دینا، تو یہ بھی ناجائز ہے. اور بہت زیادہ تانا دینا یہ حماز کہلاتا ہے، حماز مشائم بنمیم، اور چغلیاں کرنے والا، بہت زیادہ چغلیاں کرنے والا. المشاؤن بن نمیم، یہ حدیث شریف آئی تھی، جو چغلیاں کرتے پھرتے ہیں تو اللہ تعالیٰ کو یہ ادا پسند نہیں ہے. یہ زیادہ ہوتا ہے زیادہ بولنے کی وجہ، جو لوگ زیادہ بولنے کے عادی ہوتے ہیں، اور آپ نوٹ کریں اس بات کو تو اتفاق کریں گے اس بات سے کہ زیادہ بولنے والے کام انتہائی کم کرتے ہیں، بعض دفعہ تو بالکل نہیں کرتے، اور بعض دفعہ بالکل کم کام کرتے ہیں، کام نہیں کرتے، صرف بولنا جانتے، بولنے کا ہنر ہوتا ہے، اسی سے لوگوں کا یا تو دل لبھا لیتے ہیں اور یا تو ان کو بے وقوف بناتے ہیں. یہ کوئی اچھی صفت نہیں ہے، زیادہ بولنا اچھی صفت نہیں ہے، کم بولنا یہ اچھی صفت. اس لیے بعض دفعہ دل چاہے بھی تو کسی بات کو آدمی نہ کرے، کسی بات کو بلا وجہ طویل بات، اور فلا وجہ تیسرے کا تذکرہ چھیڑنا، یہ بہت خطرناک ہوتا ہے. اور فلانا کیا کرا رہے، فلانے کا کیا کہتا، تمہیں پتہ نہیں ہو کیسا آدمی ہے، بس وہیں سے غیبت شروع ہو گئی. آپ نے چھیڑا کیوں، چھیڑتے ہی نہیں تیسرے کی بات، ابھی تو تعریف ہو رہی تھی. بغیر یہ بھی ہوتا ہے، ہاں ماشاء اللہ بہت بہت ذہین ہے، بہت قابل، لیکن یہ بات اس میں جو ہے نا، یہ بڑی خرابی کی. بس یہ ہمارے شیخ فرماتے تھے، ابھی تو اولے برس رہے تھے، ابھی تو بارش ہو رہی تھی رحمت کی، ابھی اولے برسنے لگے. اولے برستے تو آدمی کیا کرتا ہے، سر بچا کے بھاگتا ہے، سر پہ پڑے گا تو سر پھٹ جائے گا. تو غیبت جو ہے یہ نہیں. تو زیادہ بولنے کی وجہ سے مرض ہوتا ہے، اسی لیے بزرگان دین قلت کلام پر ہمیشہ زور دیتے ہیں کہ باتیں کم کرو، بلا وجہ باتیں مت کرو. زیادہ باتیں کرنے کی وجہ چغل خوری کا مرض بھی جبھی ہوتا ہے، کچھ نہ کچھ بولنا ہے تو بولنا ہے، صحیح ہو غلط ہو بس بولنا ہے. شیخ الاسلام لکھتے ہیں، اگر زبان کا بل بھی آنے لگے، جیسے بجلی اور گیس کا آتا ہے، کوئی بھی ہے جو چولہا جلا چھوڑ دے بلا وجہ، بجلی کی لائٹ جلی چھوڑ دے دن بھر، ایسا کوئی بھی نہیں کرتا، کچھ بھی احتیاطی ہوتی ہے ہمارے یہاں، سب اس کمرے میں اس کمرے میں پنکھا چل رہا ہے، یہ بے احتیاطی، یہ ٹھیک نہیں ہے، پہلے جا کے اس کو بند کرو. لائٹ بلا وجہ جل رہی ہے اس کو بند کرو. باہر کی لائٹ آدمی اس وجہ سے محافظت کی وجہ سے، تحفظ کی وجہ سے اس کو جلانا یہ جائز ہے، لیکن وہ بھی فجر کے بعد بند ہو جائے. آپ یہاں سے وہاں تک جائیے، گلیوں میں دیکھیے، 9-9 بجے تک لائٹیں جل رہی ہیں، کوئی بند کرنے والا نہیں ہے. فجر میں اٹھنے والا نہیں ہے تو بند کون کرے گا، سو رہے ہیں، لائٹ بند کرنے کے لیے کون اٹھے گا. یہ فضول خرچی جو 2 گھنٹے لائٹ جلی ہے، چاہے اس کا بل 200 روپے ٹوٹل مہینے میں آئے، یہ بھی فضول خرچی ہے. تو چاہیے فجر کے بعد جیسے ہی اجالا ہونے لگے اس کو بند کر دیا، کیونکہ اب اس کا مقصد پورا ہو گیا، اب جو جل رہی ہے ناجائز ہے، فضول خرچی گناہ کبیرہ ہے. چاہے تھوڑا سا، تھوڑی سی بھی فضول خرچی ہو، گناہ کبیرہ ہے. جو لوگ صحیح استعمال کرتے ہیں ان کے بل کم آتے ہیں، آج تو ویسے ہی سب جانتے ہیں، لائٹ بھی کم آتی ہے، بل بھی زیادہ آتا ہے، پھر بھی یہ بے احتیاطی ہو رہی. تو اگر جس طرح بجلی کا بل آتا ہے اگر بولنے کا اور زبان کا بھی بل آنے لگے کہ اس مہینے میں تم نے اتنی اتنی بات کی ہے اتنا بل پیمنٹ کر دو, پھر آدمی اگلے مہینے سے کیا کرے گا, قصہ کہانی تو دور کی بات, ضرورت کی بات بھی کم کرے گا, ہوں ہاں پہ گزارا کرے گا کیونکہ ہوں ہاں پہ امید ہے بل نہیں آئے گا. لیکن کیونکہ ایک بل آنے والا ہے یہ ہمیں پتہ نہیں ہے, ہم سمجھتے ہیں یہاں کوئی نہیں آ رہا, کوئی پوچھنے والا ہے, چمڑے کی زبان ہے پھسل گئی, گالی دے دی, غیبت کر دی, برا بھلا کہہ دیا, کسی کی کردار کشی کر دی. فرمایا اللہ تعالیٰ خود پردہ پوشی کرنے والا ہے, اللہ تعالیٰ پردہ پوشی کرنے والوں کو پسند کرتا ہے. اور فرمایا من سطر جو کسی مسلمان کی پردہ پوشی کرے, سطرہ اللہ یوم القیامہ, اللہ تعالیٰ قیامت کے دن اس کی پردہ پوشی فرمائیں گے. جانتے ہوئے کسی گناہ سے چشم پوشی کر لے, کسی کو بتائے نہیں, یہ بہت حوصلے کا کام ہے. عام طور پہ پیٹ میں درد ہوتا ہے, کیسے کس طرح کسی کو بتا دوں اپنی نیکی کے بارے میں اور دوسرے کے برائی کے بارے میں, پیٹ میں درد ضرور ہوتا ہے, کسی طرح بتا دوں. اسی کو روکنے کا نام بندگی ہے, زبان کو روکے دوسروں کی برائی سے اور اپنی اچھائی سے. کوئی اچھائی ہوئی نہیں کہ بتانا ضروری ہے, ہاں اللہ کے فضل سے کہنا تو نہیں چاہیے, فلاں کی بیٹی کی شادی میں میں نے بھی حصہ لیا اور میں کرتا رہتا ہوں, یعنی میں ایسا نہیں ہوں, مجھے آپ ایسا نہ سمجھیں. بتانا ضروری ہے اپنی نیکی کو اور دوسرے کی برائی کو, کہ فلانے کو پتا چلا کیا کرتا رہتا ہے, وہ فلانے کا فلانی کے ساتھ چکر چل رہا ہے, اگر وہ چھپا ہے تو اس کو چھپا رہنے دو. یہ بات بھی آ چکی ہے کہ جو دوسروں پر کیچڑ اچھالتا ہے, خاص کر پیشواؤں پر جن کو لوگ اچھا سمجھتے, وہ اس کی برائی تلاش کرتا ہے, لوگوں میں بتاتا ہے, پتا یہ کیا کرتے ہیں, ان کے بارے میں یہ بھی ہم نے سنا. تو اس کے بارے میں آپ علیہ السلام نے فرمایا یہ اشرار میں سے, برے لوگوں میں سے یہ آدمی, جو بھلے لوگوں کی برائیاں تلاش کرتا ہے اور اس کو چن چن کے نکال کے دوسروں کو بتاتا ہے. تو چغلی کھانا, آپ علیہ السلام کا گزر ہوا ایک قبر سے, دو تین قبریں تھیں وہاں پر اور اغلب یہ ہے کہ مسلمانوں کی تھی, محدثین اس میں اختلاف کرتے ہیں, لیکن حاصل یہ نکلتا ہے کہ اگر وہ قبر غیر مسلم کی ہوتی تو آپ اس پر ڈالی اور ٹہنی نہ رکھتے, آپ نے اس پر ٹہنی رکھی اس لیے کہ ان پر عذاب ہو رہا تھا, اور یہ آپ اللہ کے محبوب تھے. جب عام بزرگوں کو کشف ہو جاتا ہے تو اللہ کے محبوب کو کیسے پتہ نہیں چلے گا, لہذا آپ کو پتہ چل گیا کہ اس میں جو قبر میں آدمی ہے اس پہ عذاب ہو رہا ہے, اور آپ نے فرمایا صحابہ سے کہ ایک کو پیشاب کے چھینٹوں سے نہ بچنے کی وجہ سے ہو رہا ہے اور دوسرے کو چغلی کھانے کے جرم میں, وہی بہت زیادہ چغلی کھاتا تھا, المشاؤن بن نمیم, چغلی کھاتا بھی ایک ہے کبھی ہو جانا بات, استغفار کر لیا, توبہ کر لیا, ایک ہے اس کو عادت بنا لینا. جیسے ہے کہ جب اذا حدث کذبا, جب بولے تو جھوٹ بولے, جب بولے جھوٹ بولے, ایک ہے کبھی جھوٹ نکل جانا, معافی مانگ لی, توبہ کر لیا, معاف ہو گیا, لیکن ایک جھوٹ کی عادت بنا لینا, اس کو فن سمجھ لینا. کاروبار میں کہتے ہیں بغیر جھوٹ کے تو آج کاروبار چل ہی نہیں سکتا, یہ صرف مسلمان نہیں نمازی اور باشرہ آدمی کہہ رہے ہیں کہ بغیر جھوٹ کے کاروبار نہیں چل سکتا. کتنا ایمان کتنا کچا ہے اس کا, کہ اللہ کے نبی فرما رہے ہیں, اللہ کے محبوب فرما رہے ہیں کہ الصدق ینجی والکذب یہلک, صدق میں سچائی میں نجات ہے اور جھوٹ میں ہلاکت ہے. اور یہ آپ علیہ السلام کا کلمہ پڑھنے والا کہہ رہا ہے کہ جھوٹ کے بغیر تو آج کاروبار چل ہی نہیں سکتا, یہ بار بار کہتا سچ بولو کاروبار میں, سچ بولو پھر اس کی برکت دیکھو اپنی آنکھوں سے. ہو سکتا ہے شروع میں تھوڑی مشقت ہو, شروع میں ہر کام میں نیک کام میں مشقت ہوتی ہے, پھر بعد میں اس کے ثمرات سامنے آتے ہیں. درخت لگانے میں مشقت ہوتی ہے, ہل چلانے میں مشقت ہوتی ہے, آدمی کہے کہ نظر تو آ نہیں رہا, بلا وجہ ہل چلا رہے, پھر دو چار مہینے بعد اس کا ثمر نظر آئے گا, فوراً تھوڑی نظر آئے گا, دھوپ میں ہل چلا رہا ہے کسان, مشقت اٹھا رہا ہے, تو یہ بھی ہل چلانا ہے, اس کے بعد پھر اس کے ثمرات نکلتے ہیں. شروع میں مشقت ہوتی ہے ہر فعل میں, شروع میں نیکی میں مشقت ہوتی ہے, گناہ میں مشقت نہیں, گناہ میں مزہ آتا ہے, اس کا عذاب بعد میں ملتا ہے. دونوں چیزیں, نیکی میں مشقت ہوتی ہے اس کا ثواب اور اس کا اجر, عزتیں اور اللہ کی مہربانیاں اور بآخرت میں جنت ہمیشہ کی, یہ بعد میں ہے. اور اس کے برعکس یا برخلاف बुराई में मजा फौरन आता है, वाह क्या मजा है ड्रामा देखने में, टीवी देखने में, फिल्म देखने में, गैर महरमों को देखने में, गाना सुनने में, अभी वक्ती मजा है। लेकिन जब सजा मिलेगी फिर नानी याद आएगी, फिर पता चलेगा, गाना सुनने वाले के कान में जब शीशा पिला के डाला जाएगा और अल्लाह ताला वहां पूछेंगे, बकौल मुफ्ती शफी साहब रहमतुल्लाह ताला, अल्लाह ताला अगर पूछें कि ये बताओ कि तुम्हारे गुनाह तुम्हारे घर वालों को, अम्मा अब्बा को और बच्चों को बता दें तुम्हारे, तुमने क्या क्या किए, तो आदमी कहेगा या अल्लाह मुझे जहन्नम में डाल दीजिए लेकिन मुझे इनके सामने रुसवा न कीजिए। तभी भी सोचे कि हम क्या कर रहे हैं, हम जवाब देने वाले आमाल कर रहे हैं। तो ज्यादा बातों की वजह से आदमी चुगलियां करता है, तो वो बहुत चुगली खाता था, उसकी वजह से आजाब हो रहा था। ये दो खास कर आज भी है, आज भी जो है बहुत से लोग खड़े होकर पेशाब करते हैं, ऐसी चीजें बनी हुई उसमें छींटे पड़ने का ज्यादा इम्कान होता है। उस जमाने में आपने फरमाया नर्म जमीन में पेशाब करो, ऐसी जमीन में पेशाब ना करो कि छींटे पड़े, तो पेशाब के छींटों से बहुत बचना चाहिए। आपने फरमाया अक्सर आजाब कब्र इसकी वजह से होता है या चुगलखोरी की वजह से होता है। अच्छा, चुगलखोरी की एक शाख और भी है, फरमाया कोई बात भी जो छुपाना चाहता है तुमने बता दिया, बिलफर्ज मौलवी है मोहतमिम है, उसके पास किसी ने जो है 10 लाख रुपए उसको जकात दी, 10 लाख उसको जकात दी, अब वो फौरन हिसाब लगा के तीसरे को अगर बता दे कि पता इन्होंने 10 लाख जकात दी है, यानी आप भी थोड़ा सा इनको, आप भी इनसे इस्तेफादा कर सकते हैं, 10 लाख तो इन्होंने जकात दी है, और 10 लाख का की मालियत आपको पता है 4 करोड़ की मालियत होती है, मौलवी तो फौरन हिसाब लगा लेता है, 1 करोड़ पे 2.5 लाख जकात होती है। हमारे शेख फरमाते थे कि 10,000 पे 125 देते हुए तकलीफ नहीं होती, 1 लाख पे 2,500 देते हुए तकलीफ नहीं होती, 1 करोड़ पे 2.5 लाख निकालते हुए तकलीफ होती है। अरे भाई जिसने 97.5 लाख दिया वो कह रहा है 2.5 लाख हमारे रास्ते में दे दो, मसला आने वाला है। रमजान में अक्सर लोग जकात देते और बिल्कुल तकलीफ भी हो कोई गुनाह नहीं होगा बल्कि अजर ज्यादा मिलेगा, देना तो है। और इसका आसान तरीका हम बताते रहते हैं कि बजाय 2.5 लाख में मुश्किल पड़ता है, हर महीने ऐसा आदमी हर महीने 25,000 रुपए निकाले पूरे साल में आसानी से हो जाए, 10 महीने में 2.5 लाख हो जाएगा अगर आदमी अकलमंदी से काम करे। जो घरेलू लोग हैं जिनकी औरतों के पास सोना है हर महीने में वो 2,000 निकाल दे तो सालाना कितने हो गए 24,000 हो गए। अब अगर कुछ ज्यादा हो गया तो अच्छा सदका चला गया, कम है तो और थोड़ा सा दे दिया हो, एक साथ देने मुशक्कत होती है। ये जकात में आसानी है, नमाज ऐसा नहीं है कि आप नमाज पहले से पढ़ लें, चलो आज कहीं जाना है तो नमाज अभी पढ़ लें, ईशा की नमाज भी मगरिब ईशा नहीं होगी इसमें सब जानते हैं, लेकिन जकात पहले से दे सकते हैं, अगले साल की जकात अभी से देना शुरू कर दें, और बिलफर्द अगले पिछले साल की नहीं दी और अभी नहीं है तो थोड़ा थोड़ा करके दे दें ये भी ठीक है, दोनों तरफ आसानी, पहले भी आदमी दे सकता है बाद में भी दे सकता है। हाँ अगर बस माल बढ़ जाएगा तो उसका ज्यादा देना पड़ेगा, अहले इल्म से मालूम कर। और हमारे हज़रत वाला जकात के मसले से एक मसला और साबित फरमाते थे कि देखो जकात जो है वो अल्हम्दुलिल्लाह साल गुजरने पे जकात, अक्सर लोग जो नौजवान होते हैं इनके पास पैसे जमा होते हैं, साल अगर गुजर गया क्योंकि शादी के लिए पैसे रखते हैं, शादी हो गई और लड़की के पास जेवर आ गया, अब उस पर साल गुजर, जैसे ही साल गुजरे उससे पहले पहले जैसे ही जिस दिन साल पूरा हो उस दिन जकात फर्ज हो जाती है चांद के एतबार से, इसीलिए लोग रमजान का हिसाब लगाते हैं कि याद रहता है। अक्सर आम तौर पे हमें चांद की तारीखें कमरी तारीखें याद नहीं रहती, या रबीउल अव्वल याद रहता है या मुहर्रम, हमारे बाद दोस्त मुहर्रम में जकात देते हैं, पहली तारीख याद रहता है, साल का पहला दिन है, बेहतरीन दिन है और फजीलत वाला भी है, या रमजान में सवाब भी बढ़ जाता है, एक फर्ज का सवाब 70 दर्जा हो जाता है, तो जकात का सवाब भी कितना बढ़ गया, हर सिर्फ नमाज का नहीं है, हर फर्ज का सवाब 70 दर्जे बढ़ जाता है, इसीलिए लोग रमजान में देते हैं। अगर बिलफर्ज किसी की शादी जैसे शवाल में हुई है अभी रमजान में जकात दे दे, एक साल अभी नहीं हुआ तो बिल्कुल जकात दे सकता है, अलग हो सकता था उसको ये होता कि नहीं भाई तुम, अगर नहीं होता ये आसानी नहीं होती, कहता नहीं शवाल ही में देना पड़ेगा, तो लेकिन बिलफर्ज अभी वो देना चाह रहा है जकात, पहली रमजान को देते हैं लोग, दूसरी रमजान को देते हैं, उसके वक्त में पहले से 10 लाख उसके पास था, 10 लाख पे वो जकात दे रहा था, 25,000 10 लाख पे, अभी अचानक कोई घर बेचा या कोई माल आ गया, शाबान 20 शाबान को 25 शाबान को आज की तारीख में और माल आ गया उसके पास 50 लाख, तो 10 लाख था, अब ये 50 लाख अब 60 लाख पे जकात देनी होगी, क्योंकि अब ये मिल गया जकात याफ्ता माल में उस बालिग के साथ रह के ये भी बालिग हो गया। हमारे हजरत वाला इससे तसव्वुफ का ये मसला साबित फरमाते थे, देखो वो जकात उस पर वाजिब है और फर्द है, इस पर भी हो गया, तो वो क्योंकि बालिग है, उसने साल गुजारा है, उसकी सोहबत की बरकत से लाओ ये माल भी हम कबूल कर लेंगे तुम्हारा, ये उस पर भी जकात लागू हो जाएगी। तो इसी तरह जो पहले से मुजाहदा किया हुआ है अल्लाह वाला, तुम उसके साथ मस हो जाओ, हम तुम्हें भी अपना प्यारा बना लेंगे, तुम उसके साथ उठने बैठने लगो। हर के खाद हम नशीनी बा खुदा गो नशीनत बा हुजूर औलिया, लोग इसमें शर्माते हैं, दो बात है, या तो उनको औलिया अल्लाह मिलता ही नहीं, पूरे पाकिस्तान में कोई वलीउल्लाह नहीं मिलता, तुर्की में है आफंदी सिलसिले में एक साहब, तुर्की में आप वो बुजुर्ग हैं, अब आप तुर्की जाइए, तुर्की जाएगा कुछ, यहां से गुलिस्तान है जोर तो जाया नहीं जाता, सक्कर में बुजुर्ग है वहां जाए, तुर्की जाएंगे, नहीं करने वाली बात, जिसको करना हो उसको करीब में मिल सकता है, ठीक है ना, बहुत आला दर्जे का ना सही, शेख अब्दुल कादिर जैसे महबूब सुभानी, बड़े पीर साहब जीलानी, महबूब सुभानी जैसे पीर तलाश, मुरीद कैसे कि 100 मरतबा जिक्र नहीं होता, तलाश क्या कर रहे हैं, जो 12,000 मरतबा जिक्र करते थे 24,000 में, शेख वो तलाश कर रहे हैं, तो जो भी मिल जाए आज के दौर में, शेखुल इस्लाम फरमाते हैं, हमारे अब्बा ने फरमाया, मुशफी साहब ने, कोई अल्लाह वाला मिल जाए उसके पास बैठो, हिजाब मत करो, सेठ के सामने हिजाब नहीं करते, 20-25-30-40 हजार देता है, उसकी डांट सुनते हो, पानी नहीं भरा अभी तक, प्यून को नहीं कहता, अक्सर सेठ जवान होता है 30-40 साल का, और 60 साल के बड़े मियां उसकी झिड़कियां सुनते हैं, किस लिए, सिर्फ 20-25-40 हजार के लिए, और जो अल्लाह के रास्ते में सिखा रहा है दीन, वो अगर उसके सामने बैठते हो शर्माते, हालांकि ऐसे लोग इतना ज्यादा डांट डपट भी नहीं करते, फिर जमाना पहला दौर था जब डांट डपट और इसलाह सख्ती से होती थी, अब तो नरमी से होती है, पंखे चल रहे हैं, बाद खानकाओं में एसी तक लगा हुआ है, और इसलाह नफ्स हो रही है, लो भाई चाय पियो ये, और प्यार से मोहब्बत से, मर्द वाला तो डांटते ही नहीं थे, बहुत ही खास जो हो जाता था, हमारे शेख ने फरमाया, डांटा उसको जाता है, चपत उसको लगाई जाती है जिसको शेख की चपत चपाती की तरह महबूब हो जाए, इतनी मोहब्बत करने लगे कि उसको शेख के डांट से और मोहब्बत मालूम हो कि वाह आज तो शेख ने मुझे डांटा, यानी हमें अपना प्यारा समझने लगे। तो मरहूमी फरमाते हर के खाद हम नशीनी बा खुदा गो नशीनत बा हुजूर औलिया, जिसको ये आरजू हो के बैठे खुदा के साथ, उसको ये चाहिए कि रहे औलिया के साथ। अरे ये क्या बात है जनाब, हमारे वाला नदी शरीफ बयान फरमाई कि अल्लाह ताला कयामत के दिन पूछेंगे कि मैं गरीब था, मैं भूखा था, तुमने मुझे खाना नहीं खिलाया, पूछेंगे ऐसे लोगों से जो कंजूस हैं, जो खैरात नहीं करते, जो कंजूस हैं, बचाते हैं माल दूसरों को किसी तरह बस बच जाए, मामलात अपने दुरुस्त नहीं करते, अपने मामलात दुरुस्त नहीं करने से बाशरा होना भी काफी नहीं है, बहुत से दाढ़ियां रख के माथे पे नमाज का निशान है लेकिन दूसरों का हक दबाया हुआ, ये बाजे लोग शेख के पैर भी दबाते हैं और दूसरों के हक भी दबाते हैं, दोनों चीजें दबाने वाला कामयाब नहीं होता, दूसरों का हक अदा करना पहले है, दूसरों का हक अदा करना, मामलात को अहले इल्म से पूछ के साफ रखे, अगर आज इंतकाल हो जाए तो कल आधे घंटे में हिसाब किताब हो जाए, ऐसा वसीयतनामा तैयार रखना चाहिए, आज मरने के बाद फौरन देगे चढ़ाने का हिसाब होता है, ये नहीं होता कि ये पहले, सबसे पहले क्या होना चाहिए, विरासत तकसीम हो, और जब सब चीजें लिखी होंगी तब तो तकसीम होगी, पता ही नहीं है कितना किसके पास, अरे क्या है मेरा तेरा क्या है, सबका माल है, सब मिल के रहते हैं, अभी मरने के बाद अब बेटों में लड़ाई शुरू हो जाएगी, नहीं मेरा है, मेरे अब्बा थे, मैंने ज्यादा काम किया, अब वो अदालत तक पहुंच गए, पहले तो बड़े शीरो शकर थे, इसीलिए इस्लाम कहता है मामलात अपने दुरुस्त रखो। तो मशायख इस पर ज्यादा मेहनत करते कि तस्बीह और वो जरूर पढ़ो लेकिन उसके साथ साथ अपने मामलात को दुरुस्त रखो। तो बहरहाल हर के खाद हम नशीनी बा खुदा, अब देखिए अल्लाह ताला क्या फरमा रहे, खाना खिलाने वाले, अब उसे कह रहे हैं मैं भूखा था तुमने मुझे खाना नहीं खिलाया, तो आदमी कहेगा या अल्लाह आप तो भूख से बेनियाज हैं, आपको कहां भूख लगती है, अल्लाह ताला फरमाएंगे फला आदमी, फला मुसलमान या फला गरीब اس میں مسلمان کی بھی قید نہیں ہے, کافر کو بھی, وہ بھی بھوکا اس کو بھی کھانا دے سکتے ہیں. زکوٰۃ کافر کو نہیں دے سکتے, یاد رکھیے گا. اور یہ جو آج کل بڑے بڑے ادارے ہیں اس سے بہت احتیاط کرنی چاہیے. فلاں فلاں نام ہے, چلا کون رہا؟ دشمنان صحابہ چلا رہے ہیں, مسلمان اس کو زکوٰۃ دے رہے ہیں. بڑے بڑے نام ہیں, بڑے بڑے نام ہیں, چلا کون رہا؟ ایک ایسا آدمی جس کا ایمان ہی مشکوک ہے, جو صحابہ پہ تنقید اور تبرہ کرنے کو اپنا دین سمجھتا ہے, وہ چلا رہا ہے, مسلمان اس کو زکوٰۃ دے رہے ہیں بغیر سوچے. اور اس کے علاوہ بھی مسلمان بھی ہے سامنے, چلو نماز بھی پڑھ, لیکن اگر وہ مولوی یا اس کے انڈر میں مولوی نہیں ہے اور علماء نہیں ہے جیسے ایدی والے ہیں, تو وہ زکوٰۃ لاؤ, زکوٰۃ لائے, اور زکوٰۃ دواؤں میں جا رہا ہے, ایمبولینس میں جا رہی ہے زکوٰۃ. زکوٰۃ کے لیے ضروری ہے تملیق کرنا, کسی غریب کو مالک بنانا. ایمبولینس کا مالک کون ہے؟ ویلفیئر کا ادارہ ہے, کوئی ذات نہیں ہے. کتنی کتنی زکوٰۃ اس طرح جو ہے ضائع ہو جاتی ہے, دینے والی کی ادا نہیں ہوتی, لینے والا گناہگار ہو. تو کہتے ہیں بس زکوٰۃ تو بس غریبوں کے لیے, بس لے لو, کیونکہ مسئلہ تو جانتے ہی نہیں, مسئلہ پوچھتے بھی شرماتے ہیں. کم از کم آپ نہیں جانتے تو آپ اپنے انڈر میں آج کل شرعی ایڈوائزر رکھتے ہیں, مولوی رکھ لیں, بھائی مسئلے کے تحت کام ہونا چاہیے. ٹھیک ہے, اس نے دیا, اب اس سے پوچھا جائے گا. پھر ہم کہتے ہیں بھائی بہن کو جب زکوٰۃ دو تو بتاؤ مت, اس کو یوں نکالتے ہوئے نیت کر لو, لفافے میں رکھتے ہوئے. ادب یہ ہے کہ لفافے میں رکھ کے دے. آج کل ہدیہ بھی لوگ بغیر لفافے کے دیتے ہیں, یہ ادب کے خلاف. لفافے میں رکھ لے اور اس کو دیتے, لو بہن ہدیہ رکھ لو, اپنے بچوں کو کپڑا بنا دینا. بھائی کو بھی دے سکتا ہے, صرف بہن کو نہیں, بھائی کو بھی دے سکتا ہے, کمانے والے کو بھی دے سکتا ہے. مسئلہ پوچھتے نہیں لوگ, وہ تو نوکری کرتا ہے, نوکری میں کتنی تنخواہ ملتی ہے؟ 30,000 تنخواہ ہے. 30,000 تو اتنی ہے کہ زکوٰۃ بھی واجب ہو جائے, اتنی ہے 30,000. 30,000 آج کل کیا ہے؟ تو اگر وہ بالفر اس کا نہیں گزارا ہوتا, اس کو زکوٰۃ دے سکتے ہیں. اگر سید نہیں ہے, بھائی کو دے سکتے ہیں, بیٹے کو نہیں دے سکتے. بیٹے کو اور ابا کو اور دادا کو, بیٹے کو پوتے کو نیچے تک اوپر تک, نانی کو اور دادی کو اوپر تک, یہ ہے صرف مسئلہ. یہ بھائی کو بہن کو دے سکتے ہیں, تو اس کو دیتے ہوئے نہ بتائے کہ لو بہن زکوٰۃ لو. بہن منہ بنائے گی, اپنے پاس رکھو, ہم چاہے غریب مر جائیں گے, ہم تمہارے زکوٰۃ نہیں لیں. جب اس کو آپ یہ نکال کے یہ دے دیا, یہ شریعت اس کو جائز رکھتی ہے, کتنی آسانی ہے. لیکن جب آپ کسی محتمم اور مولوی کو دیں یا ادارے کو دیں, تو وہاں بتائیں کہ یہ زکوٰۃ کا ہے, یہ فدیے کا ہے, یہ زکوٰۃ. اب وہ اس طرح استعمال کریں گے. زکوٰۃ اور خیرات کے استعمال میں زمین آسمان کا فرق ہے. خیرات جتنے لوگ بیٹھے ہیں, صدقہ کہتے ہیں, سب لے سکتے ہیں, اور زکوٰۃ وہی لے سکتا ہے جو مستحق ہوتا ہے. دوسرا اگر زکوٰۃ لے لے گا, سید لے لے گا, ادا نہیں ہوگی دینے والے کی, یا وہ مال والا ہے, اس کی ملکیت میں 52.5 تولہ چاندی کی قیمت ہے, جو آج جتنی بھی ہے اہل سنار وغیرہ حضرات سے پوچھ لیں, جو اس کے پاس اتنی قیمت ہے, جو وہ 1-1.5 لاکھ ایسے بنے گی چاندی اگر مہنگی ہو گئی ہے, اس لیے اب اتنی, اس سے جتنا پیسہ جس کے پاس ہے زکوٰۃ نہیں لے سکتا. جس عورت کے پاس اتنا زیور ہے, چاہے وہ بیوہ بھی ہے, وہ زکوٰۃ نہیں لے سکتی. اب بتائیے, ایک طرف وہ کمانے والے کو نہیں دے رہے ہیں, ایک طرف بیوہ کو دے رہے ہیں جس کے پاس سونا موجود ہے. جہاں دینا جائز نہیں ہے وہاں دے رہے ہیں. مسئلہ نہیں پوچھنے کی وجہ سے, مسئلہ نہ پوچھنے کی وجہ. مجھے ایک دوست نے بتایا کہ مجھے فلیٹ ملا ہوا ہے, یہ بتا رہا ہوں کیونکہ رمضان آ رہے ہیں, بہت سے لوگ زکوٰۃ دیتے ہیں اور لیتے بھی ہیں. لینا بھی بعضوں کے لیے جائے, بعض اس کو سمجھتے نہیں یہ تو ہمارے لیے صحیح نہیں ہے ہمارے. ارے بھائی اگر مجبوری ہو گئی ہے, کوئی لے لے تو گناہگار نہیں ہے. اگر سید نہیں ہے اور اس کی ملکیت میں اتنا پیسہ نہیں ہے اور کوئی دے رہا ہے بغیر مانگے ہوئے, مانگنا صحیح نہیں, کوئی بغیر مانگے ہوئے دے رہا ہے تو اس کو لینا کوئی گناہ نہیں ہے, اگر یہ صاحب نصاب نہیں ہے. تو ایک دوست نے بتایا کہ ہماری کمیونٹی والے, میمن کمیٹی کا تھا وہ, ہمارے جو زبان والے قومیت والے, وہ زکوٰۃ کے پیسے بڑے بڑے لوگ دیتے ہیں, اور اس سے انہوں نے فلیٹ بنا دیے. اب بتائیے فلیٹ, ایک اپارٹمنٹ کتنے کا بنتا ہے؟ 2-4 لاکھ کا بن سکتا ہے, کروڑوں روپے اس میں لگے, کروڑوں روپے. اب وہ اس نے کہا کہ ہمیں انہوں نے مکان دیا, مجھے خود بتایا اس نے, ہمارے ساتھ کام کرتا, وہ تھوڑا سا ڈس ایبل تھا, تھوڑا سا اب نارمل پیر میں اس کے کسی بھائی, یہ ہونا ہوتا ہے کہ ڈس ایبل کو دیں گے جو معذور ہو کسی, حالانکہ وہ کماتا ہم لوگوں کی طرح تھا, تنخواہ اس کی ہماری برابر تھی, لیکن ہوتا ہے کہ معذوری آ گئی اس کے اندر, تو چلو ڈس ایبل کے کھاتے میں آ گیا, یہ تو ٹھیک. لیکن اس نے کہا چابی ہمارے پاس ہے, کاغذات ہمارے پاس نہیں ہیں. چابی تو ہے, رہ سکتے ہو, بیچ نہیں, ملکیت نہیں ہے تمہاری, یہ جتنی زکوٰۃ ہے سب کے ساتھ معلق ہے, ادا نہیں ہوئی ہے. جب تک آپ اس کو مالک نہیں بنائیں گے, और गरीब है तो मालिक बना सकते हैं, लेकिन नहीं बनाते, क्योंकि हमारे यहाँ यही होता है कि उसने बेचा और जाके और कहीं कोई कारोबार करने लगा, इसलिए नहीं बनाते। तो ये हल नहीं हुआ ना। आप उसको उलमा से पूछें कि ये इतनी बड़ी ज़कात की रकमें देने वाले समझ रहे हैं, हमने तो इतना तीर मार दिया, इतनी ज़कात दे दी। इसीलिए कहता हूं कि देने से पहले देखें हम दे किसको रहे हैं, वो मसाइल भी जानता है या नहीं। एदी वाले कहते हैं, खुद एदी साहब ने कहा था, अल्लाह ताला उनकी मगफरत फरमाए, हम नहीं जानते ज़कात है या खैरात है, हमें बस माल ला के दोगे, हमें पता ही नहीं है ज़कात, हमें तो बस मुसलमान इंसानियत की खिदमत करनी है, इंसानियत की खिदमत करनी। इसीलिए कहता हूं कि आप जांच पड़ताल करें और अपने भाई बहन सबसे पहले रिश्तेदारों को रखें, मौलवियों को भी पहले ना रखें, सबसे पहले अजीज रिश्तेदार, उसके बाद फिर मदरसा है, मस्जिद में नहीं लगती, मदरसे में आप जाके मोहतमिम को दें और बता दें ये ज़कात की रकम, फिर वो जाने, क्योंकि आम तौर पे मोहतमिम और मौलवी एक काबिल एतमाद शख्सियत होती। अब आपने ऐसे पे एतमाद किया जिस पे एतमाद कर सकते हैं, एक तो आप ऐसे बैठे हुए के पास चले गए, कोई भी आदमी मिला, भाई ये मेरे बच्चे की तबीयत खराब है, उसने कोई भी दवा बता दी, अब वो मर गया तो हर आदमी लानत मलामत करेगा ना, हर आदमी कहेगा तुम इन्हें ऐसे से दवा ले ली जो रास्ते में बैठा हुआ था, तुम सही डॉक्टर के पास क्यों नहीं गए। अब कोई डॉक्टर के पास गया, आगा खान नेशनल, लियाकत नेशनल, अगर वहां भी कोई मर गया कहेगा ये तो अल्लाह की मर्जी है। इसलिए डॉक्टर के लिए इलाज सही है और गैर डॉक्टर के लिए इलाज भी सही नहीं। तो ये काम अहले इल्म का है, जिसको आम लोगों ने बस, और इतने बड़े बड़े इश्तेहार और आम तौर पर इसी से लोग मुतासिर होते। आज इतना बड़ा मसला उम्मत मुस्लिमा का चल रहा है, फलस्तीन में कितने लोग रोजाना शहीद हो रहे हैं। ये ख्वातीन का दिन है, आज 8 मार्च है, आज ही 8 मार्च ख्वातीन का दिन है, और आज ही इस रोजनामा इस्लाम में है 9000 ख्वातीन, अभी तक 9000 मासूम ख्वातीन, उसमें से कोई एक भी नहीं थी जो निकली हो मैदान में, उनको शहीद किया जा चुका है फलस्तीन में, और ख्वातीन का दिन मनाया जा रहा है। आप देखिए अकलों पे जब अजाब आता है और जब कुफर पे जब कुफर की हुक्मरानी होती है तो जुल्म इस तरह होता है। वो बच्चे जिसको देख के हर आदमी तरस खाता है, छोटे छोटे बच्चे शहीद हो रहे हैं, तो आज मुसलमानों को उस तरफ तवज्जो करनी चाहिए, पूछना चाहिए अहले इल्म से कहां से हम किस तरह सही जा सके। शेखुल इस्लाम ने अपना नंबर दिया हुआ है, अल्हम्दुलिल्लाह एक उम्मत को उन पर एतमाद है, ये हजरात गबन करने वाले नहीं है बल्कि अपना माल भी देने वाले हैं। बार बार हजरत फरमा रहे हैं, बार बार फरमा रहे हैं कि उनकी तरफ तवज्जो करो और जो अपने जान और माल से हो सकता है उनकी मदद करो। जान से तो हो ही नहीं पा रहा है, कम से कम माल से आदमी करे। तो देखें वक्त का तकाजा क्या है, वक्त का तकाजा क्या है। तो बहरहाल अल्लाह ताला फरमाए, ये मैं बता रहा था, लोग ये समझते हैं ना कि कैसे, तो अल्लाह ताला फरमा रहे हैं कि तुमने तो मेरा एक बंदा गरीब था, तुम उसको खाना खिलाते तो मुझे ही खाना खिलाते गोया। फिर फरमाएंगे मेरे पास कपड़े नहीं थे, तुमने मुझे कपड़ा नहीं पहनाया। कहेगा आदमी, अल्लाह आप तो लिबास से बेनियाज हैं, आप बेलिबास हैं, आप तो सरापा नूर हैं, आपको कपड़े की क्या जरूरत है। अल्लाह ताला फरमाएंगे मेरा एक बंदा था जो बे यारो मददगार था, बेलिबास था, बरहना था, तो अगर तुम उसको कपड़ा पहनाते गोया मुझे कपड़े पहनाते। ये है गरीब का ख्याल रखना, गरीब का ख्याल रखना। फिर फरमाएंगे मैं बीमार था तो मैंने मेरी आयादत नहीं की, मैं बीमार था। फिर बंदा कहेगा अल्लाह आप तो बीमारों को शिफा देने वाले, आप तो मुर्दों को जिंदा करने वाले। अल्लाह ताला फरमाएंगे मेरा बंदा बीमार था, तुम उसकी आयादत करने जाते तो मुझे भी वहां पाते। तो यहां से हमारे फरमाते जब जब मरीज के पास अल्लाह है, क्योंकि वो बीमार है वहां अल्लाह को पाते, तो जो औलिया अल्लाह के पास अल्लाह क्यों नहीं है। जब मरीज के पास बैठने से अल्लाह मिलेगा मरीज के पास, और उससे दुआ करवाओ, आज जाके बैठ जाते हैं ईरान तुरान की आंखते, उससे दुआ करवाओ, दुआउल मरीज का दुआइल मलाइका, मरीज की दुआ मलाइका की दुआ की तरह कबूल होती है फरिश्तों की, उससे दुआ करवाओ और उसके लिए दुआ पढ़ो, अस्अलुल्लाह अलअजीम रब्बल अर्शिल अजीम अन यशफियक, जो मरीज के पास जाके 7 मरतबा पढ़े प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की प्यारी सुन्नतों में, हजरत वाला ने इसको लिख दिया है, जो 7 मरतबा इस दुआ को पढ़े अल्लाह ताला उसकी अगर मौत ही ना आई है तो अल्लाह ताला जल्द शिफा अता फरमा दे। 7 मरतबा पढ़े वो आमीन कहे, या कम से कम ये पढ़ दे और कहे ला बासा तहूरुन इंशाअल्लाह, हम सही हो जाओगे, कोई परेशानी की बात नहीं है, ये ना कहे आजकल लोग इसका ढंग भी नहीं जानते, अरे इतना खतरनाक मर्द हो गया, फलाने को भी हुआ था, उसका तो इंतकाल हो गया, अब लो बेचारा ना मरता भी आधा तो वहीं मर जाएगा। तो तरीका ये है कि उससे कहे लाबासा तहूरन, कैंसर भी है, पता है कि कैंसर और मौत में कोई फासला थोड़ा सा है, चंद दिन का चंद महीने का, फिर भी कहे तुम सही हो जाओगे, यहां सही नहीं होगे, वहां जाके सही हो जाओगे, वहां तुम्हारी रूह सही हो जाएगी, उसको भी ये कहे। और आयादत करना सुन्नत है, नबी अलैहिस्सलाम खुद सहाबा की आयादत करते थे, आज ये सुन्नतें हमसे रुखसत होती जा रही है, आयादत करना कोई आयादत करना क्या, आयादत करना सुन्नत समझ के करें। हाँ करते हैं कहाँ, जहां अफसर बीमार हो ना सारे मातहत पहुंच जाते हैं, सेठ बीमार हो वहां पहुंच जाते हैं ताकि पता चले अपने नंबर बन जाए, पीआर बढ़ जाए, पीआर बढ़ जाए, अल्लाह के लिए जाए, अल्लाह के लिए जाए। अब ये तो मौजू कहीं से कहीं चला जाता है, रमजान शरीफ करीब आ रहे हैं, कुछ कोशिश करें। हमारे हजरत वाला फरमाते थे और शेखुल इस्लाम शेखुल हदीस मौलाना ज़करिया साहब ने भी लिखा है, नबी अलैहिस्सलाम ने उससे पहले खुतबा दिया कि ऐसा महीना तुम पर आ रहा है, इसका पहला अशरा रहमत है, दूसरा मगफरत है और तीसरा आग से नजात है। लिहाजा पहले से तैयारी कर लें कि हमारी कोई तरावी ना छूटे, बाद रोजा रखते हैं तरावी नहीं पढ़ते, क्या वजह, स्टॉल लगाना है, काम करना, स्टॉल लगा लेना, पहले तरावी पढ़ लो, जाके स्टॉल लगा लो, पहले आधा एक घंटे में तरावी हो जाती है, बिल फर्ज किस बहुत ही ज्यादा कोई मसरूफ है वो भी जाके कम से कम जमात से अलम तरह कैफा से तरावी पढ़े, कहीं भी जहां हो रही है, बाद जगह ऐसी होती है लिहाजा वहां पढ़े। तरावी छोड़ना गुनाह है, एक तरफ रोजा रख रहे हैं दूसरी तरफ तरावी छोड़ रहे हैं। औरतें घरों में तरावी नहीं पढ़ते, औरतों को बताएं नमाजी औरतें भी तरावी नहीं पढ़ती, ईशा की नमाज 9 रकत पढ़ें और 20 रकत तरावी, और औरतों के लिए तो और आसान है, मर्द तो एक कुरान सुन रहे हैं, बाद 15 दिन सुन रहे हैं, बाद 27 दिन सुन रहे हैं, 1.25 घंटा लगता है, औरतें 4 रकत पढ़ें और जल्दी जल्दी अलम तरह कैफा से 4 रकत पढ़ के आराम से बैठें, आराम से सुस्ता लें, चाहे चाय पी लें, कहवा पी लें, दोबारा पढ़ें। 4 रकत के बाद इतनी देर इस्तराहत करना जितनी देर में 4 रकत पढ़ी गई है ये मुस्तहब है और अच्छा है। मस्जिदों में इसलिए नहीं होता कि 11-12 बज जाएंगे लोग परेशान होंगे, इसलिए तसलसल से होता है और अल्हम्दुलिल्लाह अक्सर लोग मुस्तैद होते हैं इसके लिए, लेकिन बता रहा हूँ घरों में अगर कोई चाहे तो दरमियान में वक्फा कर सकते हैं, कोई हरज की बात नहीं। तो मस्तूरात को बताएं, हकीम उल उम्मत फरमाते हैं मस्तूरात को रोजा रखना बहुत आसान है, आम दिनों में भी शौहर घर से नहीं होता, घर पे ड्यूटी पे चला जाता है, वो खास खाने का एहतमाम नहीं है, कुछ बचा कुचा हुआ रात का तो खा लिया वरना ऐसे ही गुजारा कर लिया, तो औरतें तो खाने के मामले वैसे ही चोर होती हैं। लिहाजा रोजा रखना मुश्किल नहीं होता, लेकिन पेट का रोजा मुश्किल नहीं होता, जबान का रोजा बहुत मुश्किल होता है। मुंह को जबान को काबू में रखना, गीबत से बचना, गुनाह से बचना, बदनिगाही से बचना, पहले नहीं था, औरतें कहां बदनिगाही करने जाती थी, अब मोबाइल पर हर चीज मौजूद है, हर चीज मौजूद है। खुद लिखा एक खातून ने हालात के खत में, पुलिस ने उगलवाया नहीं, खुद लिखा, मेरे पास खत आया कि मेरे शौहर मोबाइल में लगे रहते हैं, एहतजाजन मैंने भी मोबाइल में ड्रामे देखने शुरू कर दिए, अब इतनी आदत पुख्ता हो गई कि छूटती नहीं है, तरीका बताओ कि मुझसे गुनाह छूट जाए। मेरे एक ही तरीका है, मोबाइल को 3 तलाक दे दो, शौहर को तो तलाक नहीं दे सकती ना, मोबाइल को छोड़ दो, यही तरीका है इससे बचने का। आज ये हालात हैं कि जो कभी भी ऐसे गुनाह नहीं करते थे अब उनकी भी निगाहें महफूज नहीं है, लिहाजा खासकर रमजान शरीफ में इस आलय मासी को, आलय गफलत को एक तरफ रख दें और कोशिश करें कि हमारा कोई लम्हा भी बेकार जाया ना जाए। कुरान की तिलावत अगर नहीं आता कुरान पढ़ना शुरू कर दें, खारी साहब से आके पढ़े, कोई पैसे नहीं ले जाएंगे, यहां भी है अक्सर जगहों पर ऐसा ही है, पैसा पहले नहीं, कोचिंग में और आप कहीं भी जाए पहले पैसा लिया जाता है, डॉक्टर पहले फीस लेता है, लेकिन शेख कोई इलाज का फीस लेता है, कोई कहे मेरा ये मर्ज है पहले फीस जमा कराओ फिर आना मेरे पास, डॉक्टर को जाके बताएं, डॉक्टर पहले ही एक नुमाइंदा बैठाया रखता है ताकि ताल्लुक वाला डायरेक्ट ना आ जाए, पहले फीस जमा करके अंदर आएगा। तो यहाँ कोई फीस नहीं, आके अपना कुरान सही करें और कुरान की तिलावत करें, ہر آدمی کوشش کرے ایک پارا تو عام دنوں میں قرآن اور رمضان شریف میں دو تین پارے روزانہ ہو جائیں, دو تین قرآن تو کم از کم ختم ہو جائیں. اور فرمایا لا الہ الا اللہ اور استغفار کا ورد کثرت سے کرے. عام دنوں میں 100-200 مرتبہ کرتے ہیں, رمضان شریف میں 500 مرتبہ شروع کر دیں. الگ سے بیٹھنا ضروری نہیں ہے, کوئی کہے گا ہمیں تو فوراً آفس جانا ہوتا ہے, 8 بجے پہنچنا ہوتا ہے. آپ جاتے ہوئے کر لیں, وہاں کوئی کام نہیں ہے اس وقت میں کر لیں, لیکن ذکر سے اپنی زبان کو تر رکھیں اور رمضان شریف کا کوئی لمحہ بھی ہمارا ضائع نہ ہو. اللہ تعالی ہمیں رمضان شریف کی دولت بھی عطا فرمائے, اس کو قیمتی بنانے کی بھی توفیق عطا فرمائے.